الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
صلاة والسلام وعلى
آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك
الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك
آقا دو جہاں صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا تم میں سے جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔ فیس ٹو فیس پروگرام آپ مدنی چینل پہ دیکھتے رہیں، اور یہ ہمارے پروگرام یہ مختلف ٹاپکس پر ہم کرنے کی کوشش کرتے ہیں، جس میں کچھ کراس کوشچن اور آنسر کا سلسلہ رہتا ہے، اور مقصد یہ ہوتا ہے کہ ہم کسی بھی ایک موضوع پر ایسا کلام کر لیں جو امت کو فائدہ پہنچائے۔ آج جو ہمارا موضوع ہے اس کا تعلق شادی سے ہے، اور ایک بڑا مشہور دو جملے الگ الگ کہے جاتے ہیں، یا تو کہتے ہیں شادی خانہ آبادی یا کہتے ہیں شادی خانہ بربادی۔ اب دونوں کہیں نہ کہیں اپنے معنی کے ساتھ، اپنے میننگ کے ساتھ ڈسکس کیے جاتے ہیں۔ اب کون سی شادی شادی خانہ آبادی اور کون سی شادی شادی خانہ بربادی کے طور پر کہا جاتا ہے؟ یقیناً ہر کوئی شادی اسی سوچ، اسی نیت، اسی جذبے کے ساتھ کرتا ہے کہ میری شادی خانہ آبادی ہو، یعنی کہ خوشحال، پرسکون، عزت والی زندگی اللہ پاک ہمیں شادی سے عطا فرمائے، یعنی شادی کے بعد ہمارے اس انداز پہ زندگی گزرے اور اللہ تنگ دستی سے بچائے، یعنی آپس کی جو محبت اگر قائم ہے اور فیملی کی اور گھر کی اور ساری صورت اگر اچھی انداز سے قائم ہے تو اس کو شادی خانہ آبادی کے طور پر لیتے ہیں، اور اگر بد امنی ہے، لڑائی ہے، جھگڑے ہیں، گھر بن چل نہیں پا رہا، بن نہیں پا رہا، آئے دن کوئی نہ کوئی مطلب کہ ٹینشن ہی کریٹ ہوتا ہے، عورت چاہتی ہے کہ نہ ہی آئے تو اچھا ہے گھر کے اندر، شوہر کہتا ہے کہ یار گھر کیسے جاؤں، دوبارہ لڑائی ہو جائے گی، بچوں کے معاملات وغیرہ وغیرہ کافی چیزیں ہوتی ہیں، مگر اسپیشلی جو میاں بیوی کے جو مسائل ہوتے ہیں گھر چلنے اور گھر نہ چلنے کے تعلق سے، اس حوالے سے پھر یہ خانہ آبادی اور خانہ بربادی کا معاملہ ہوتا ہے۔ تو ہمارے ساتھ الحمد للہ اسلام بھائی شامل ہیں، کچھ معاشرے سے متعلق، اسی ٹاپک سے متعلق جو سوسائٹی میں چیزیں چل رہی ہوتی ہیں، کچھ سوالات کریں گے۔ اب دیکھیں کون شادی خانہ آبادی کی طرف لے کے جاتا ہے، کوئی خانہ بربادی کی طرف لے کے جاتا ہے، مجھے پتا نہیں کہ انہوں نے مجھ سے پوچھنا کیا ہے، ان کو پتا نہیں کہ میں نے جواب دینا کیا ہے۔ آگے بڑھتے ہیں
جی، آپ کی ہی بات کو میں آگے کی جانب بڑھاؤں گا۔
یار سید صاحب سے شروع کروایا آپ نے، کمال ہو گیا، تو آبادی آبادی ہے نا۔
تو یوں ہے کہ جیسی شادی کے دن قریب ہوتے ہیں تو خوش ہوتے ہیں، بہت مسکرا رہے ہوتے ہیں، اچھے انداز سے مل رہے ہوتے ہیں۔ اب یہ جیسی شادی ہو جاتی ہے تو پہلے مسکرا رہے تھے، بعد اس میں ہوتے ہیں ابھی بھی مسکرا رہے ہوتے ہیں، بہت اچھا ہے، اور بعد ایسے ہوتے ہیں بہت خوش ہوتے ہیں، لیکن جیسے شادی ہوتی ہے تو پھر لائٹ چلے گی ان کی۔ پھر اس کے بعد بعض لوگ جیسے کئی دولہے وغیرہ جو بس نکاح ہونے والا ہے تو یہ جملہ جو ہے بولا جاتا ہے، بیٹا کر رہے ہو نا، اب پتہ چلے گا تمہیں، اس کو ڈرا دینا کہ اب پتہ چلے گا، یعنی کہ خانہ آبادی کی طرف نہیں، خانہ بربادی کی طرف ہے۔ ایک یہ جملہ بہت بولا جاتا ہے، یعنی جس کی شادی ہو رہی ہے اس کے ساتھ یہ شاید اس قسم کا ماحول بنتا ہے کہ اب پھنس گئے۔
پتہ نہیں بابو آپ کو کن کن سے واسطہ پڑا ہے، مسئلہ سارا یہ ہے۔
نہیں نہیں اس کی اور بھی ہیں، یہ بات
نہیں، آپ نے دھوا کیا میں تو بھی باری باری ہے بابو۔
ٹھیک،
اب جس نے دولہے کو کہا کہ دیکھ اب پتہ چلے گا،
جی
ہو سکتا ہے کہ اس کو پتہ چلا ہوا ہو،
یہ بات بھی
ٹھیک ہے۔
ٹھیک ہے،
اور بعض کہیں گے یار یقین مانا اب تیری زندگی ہے نا مدینہ مدینہ ہو جائے گی، خوشگوار ہو جائے گی،
زبردست۔
اصل میں سید صاحب جب رسول اکرم صلی اللہ تعالی علیہ وسلم نے نکاح کی ترغیب دلا دی
سبحان اللہ،
تو اس میں نقصان کا کیا پہلو؟
زبردست،
کہ نکاح اور شادی کے تعلق سے جو حدیث میں کہ اس سے آدھا دین محفوظ ہو جاتا ہے
سبحان اللہ،
اور آدھے کے معاملے میں اللہ سے ڈرو، حصول اولاد کے لیے جو ذریعہ ہے جو کہ بہت بیسک نیت بنتی ہے نکاح کی شادی کی، اولاد وہ نکاح ہے اس کا ذریعہ، ٹھیک ہے۔ تو اس میں اتنے خیر بیان کیے گئے، پھر رزق کی تنگی ختم ہو جاتی ہے شادی سے، رزق میں تنگی اٹھتی ہے، جس میں کشادگی آتی ہے شادی سے. تو اس طرح اور بھی کئی روایتیں ملتی ہیں جو کہ باقاعدہ اس بات کی طرف ہمیں ابھارتی ہیں کہ ہمیں جو وقت ہو اس پر ہمیں شادی نکاح کر لینا چاہیے. ٹھیک ہے, اب جس کے ساتھ یہ ہوا کہ وہ بولتا ہے کہ یہ یوں,
اب پتا
کیا پتا بےچارے کے گھر کے حالات ایسے ہو, اور جو کہے کہ یار اب یقین مان زندگی خوشگوار ہو جائے گی, پھر جینے کا مزہ آئے گا, زندگی با مقصد ہو جائے گی وغیرہ وغیرہ کر کے, تو ہو سکتا ہے اس نے اپنی زندگی کو اسی انداز سے پایا ہو. تو جس پر شادی کا ایکشن تھا
جی,
اب جس کی زندگی میں جیسا ریئیکشن آیا اس ریئیکشن کو آگے.
اچھا باتیں تو لوگ بول رہے ہیں کہ بھائی اب پتہ چلے گا یہ پتہ چلے گا, لیکن جو شادی کر رہا ہے اس کو کیا مائنڈ رکھنا چاہیے, ان کی باتوں میں آ جائے جو ذہن خراب کر رہے ہیں.
یہ تو آپ پہلے, یہ تو بات کی بات ہے نا, وہ کیا مائنڈ رکھے گا نہیں, جس نے کہا ہے پہلے اس کے اوپر بھی تو جائے نا کہ اس نے کہا کیوں ہے. وہ تو ٹھیک ہے آپ کہہ رہے ہیں کہ اس کے ساتھ ایسا ہوا ہوگا, لیکن فی زمانہ اچھا تو کم ہی نظر آ رہا ہے, زیادہ تر تو ایسا ہی نظر آ رہا ہے کہ شادی خانہ بربادی ہو رہی ہے. کیونکہ خالی ایک یہ پہلو تو نہیں ہے نا کہ اس کی زندگی کے اندر مسائل آئیں گے, کوئی میاں بیوی کے جھگڑے ہوں گے, جھگڑے نہیں ہو رہے, لیکن رسپانسبلٹیز بڑھ گئیں. ابھی کوارا رہتا ہے, بہت ساری چیزوں کے اندر آسان ہے اس کی زندگی, کوئی رسپانسبلٹی نہیں ہے, ایزی مطلب اس کی لائف ہے, سکون سے جا رہا ہے, سکون سے آ رہا ہے, کوئی ذمہ داری نہیں, کچھ نہیں کرنا. اب اس کے بعد جو ہے ذمہ داریاں شروع, گھر کے سامان لانا لے جانا, ساری چیزیں شروع,
ایکسپنسز بڑھ گئے اس کے.
بالکل ایکسپنسز بڑھ گئے,
ایکسپنسز بڑھ گئے, اس کی لائف اسٹائل چینج ہو گئی. پہلے اس کی لائف اسٹائل الگ تھی, اور جو کہ آج کل مہنگائی کا جیسا سیٹ اپ ہے اور جس کی ارننگ کا ذریعہ ہے, سورس آف انکم ہے, تو وہ تو وہ جب کما رہا تھا تو اپنے حساب سے وہ جی رہا تھا, ہوٹلنگ کر رہا ہے, فائی وے جا رہا ہے, گیدرنگ میں ہے, تو وہ ایکسپینسز تو اس کے آؤٹ ہو گئے کیونکہ اس نے ایک لائف پارٹنر ساتھ ایڈ کر لیا. اب اس کے ایکسپینسز کیسے بیئر کرے, کیونکہ اس کی تو ارننگ ویسے بھی کم ہے.
ایکسپینسز نہیں, اب ہے نا سب سے بڑی ٹینشن نا, جب بندہ کنوارا ہوتا ہے, غیر شادی شدہ ہوتا ہے, اس کو ٹائمنگ وغیرہ کی فکر نہیں ہوتی, اپنی مرضی سے کام کر رہا ہوتا ہے, کب آنا ہے کب جانا ہے, اپنے پروفیشنل لائف کو بھی ٹائم دے رہا ہوتا ہے, گھر پہ بھی اب اس حساب سے ٹائم دے رہا ہوتا ہے. اب شادی کے بعد کب آؤ گے, کب جاؤ گے, یہ لے کے آنا, ابھی تک کیوں نہیں آئے, ابھی کہاں ہو, آفس میں ہی ہیں, لیکن کہاں ہو, ارے آپ کو معلوم ہے آفس ہی گیا تھا, کہاں ہو کیا مطلب ہے.
اللہ, پہلے چلتے ہیں زہیب بھائی کی طرف. زہیب بھائی نے کہا کہ میرا خیال آپ دونوں شاید ایک ہی
تقریباً
کہ وہ اس کی ذمہ داری
بڑھے,
جو شے آپ کو غیر ذمہ دار سے ذمہ دار بنا دے وہ بری ہو ہی نہیں سکتی. آپ نے جتنی بھی گفتگو کی ہے نا, اس ساری گفتگو کا نتیجہ یہ ہے کہ وہ غیر ذمہ داری والی اور ایک لاوبالی قسم کی, ایک انتہائی فری اور رف قسم کی لائف کو ایک مینیج کر دیتی ہے, وہ ہے شادی. تو یہ غلط کیسے ہو سکتی ہے؟ ٹھیک ہے, نمبر ون. اور سر آپ کی طرف آتا ہوں, کیا ماں نے کبھی فون کیا تھا کہاں ہو؟
کبھی کبھی,
ماں تو روز فون کرتی ہے.
جی جی,
کب آؤ گے, بیٹا کدھر ہو, کب آؤ گے, کہ والد صاحب پوچھتے بھائی کہاں بیٹھے ہوئے ہو. تو کبھی باپ کا پوچھنا برا نہیں لگا, ماں کا پوچھنا, ان کو نہیں پتا کب آفس میں ہو, ان کو نہیں پتا کب دوستوں میں ہو, ان کو نہیں پتا کب باہر ہو. جب ماں باپ کا پوچھنا برا نہیں لگتا تو پھر بیوی بھی پوچھے, جب آپ ایک مسنگ پرسن ہو, گھر کے اندر نظر نہیں آ رہے, مل نہیں رہے ہو, تو اگر آپ کو پوچھ لے تو آپ کیا. اچھا, فار ایگزامپل کہ آپ کے بچوں کی امی یعنی آپ کی وائف آپ کی شریک حیات باہر ہے, تو کیا آپ اس کو فون کر کے پوچھتے نہیں ہیں کہاں ہو کب آؤ گی؟ تو کہے گی کہ بھائی کیا ضرورت ہے پوچھنے کی. اگر کوئی آپ سے کانٹیکٹ کرتا ہے, اچھا ریلیونٹ پرسن ہے کہ ریلیونٹ پرسن ہے, پڑوسی فون کر رہا ہے کہ کہاں ہو, کرانے والا فون کر رہا ہے کہاں, وہ بھی فون کرے گا اگر پیسے نہیں دو گے تو. ٹھیک ہے, تو اگر کوئی ریلیونٹ فیملی ممبر اگر آپ سے کنیکٹیویٹی رکھتا ہے, کنیکشن رکھتا ہے اور آپ کو پوچھتا ہے کہ کہاں ہیں, کب تک آ جائیں گے, تو اس میں حرج کیا ہے؟ سنگل ہے, گھر میں ہے, بور ہو رہا ہے, گھبراہٹ ہو رہی ہے, فیلنگ آ رہی ہے, کوئی بھی چیز آ رہی ہے, اس پہ کیا مطلب, کوئی نہ کوئی
آزادی تو ختم ہو گئی نا میری.
نہیں, آزادی نہیں ختم ہوتی, اس کو آپ نے آزادی بنا دیا ہے. پوچھنا, کہیں بھی پوچھنا آزادی کو ختم کب کرتا ہے؟ اچھا یہ کون سی لاجک ہے, کس کتاب میں لکھا ہے, کون سی اسکول کالج یونیورسٹی میں کہاں مدرسے میں پڑھا ہے کہ پوچھنا آزادی ختم کرتا ہے؟
پوچھنا
تو انسان کو ذمہ دار بناتا ہے, اکاؤنٹیبلٹی تو انسان کو بہت زیادہ کانشیس کر دیتی ہے اور آپ کو بہت ساری غلطیوں اور خطاؤں سے بچاتی رہتی ہے. یعنی آپ والد ہیں, آپ اپنے بچے کو پوچھتے ہیں تو بچہ بھی یہ کہتا ہے ابو میری آزادی ختم کر دی. آپ بھی یہ رسپونڈ کرتے ہیں بیٹا پوچھنے سے آزادی کیسے ختم ہو گئی, ایک تسلی ہے، ایک میں بات کر رہا ہوں، کہاں ہو اور حالات کیسے عجیب و غریب ہیں۔ اس کے ایک اور پہلو میں ان، اچھا یہی بات آپ کہہ رہے ہیں کہ دیکھو مصیبت گلے پڑ گئی، اگر کوئی عورت ہوگی تو وہی پڑے گا میری مصیبت گلے پڑ گئی، والد صاحب سے خرچہ لینے میں، والد صاحب سے کام لینے میں، والد صاحب سے چیز منگانے میں کبھی کوئی سننے کو نہیں ملتی تھی، شوہر سے دو چیزیں منگاؤ تو دس باتیں سناتا ہے، والد صاحب سے خرچی مانگتی تھی تو والد صاحب مسکرا کے ارے میری بیٹی یہ میری لگتی جگر، دس چاہیے بیٹا بیس لے لے، اور اسے دس مانگو تو پہلے دس باتیں سناتا ہے کہ جیسے کہ پیسے باتیں سنانے کے لیے دیے، مصیبت اس کے گلے پڑی ہے کہ مصیبت اس کے گلے پڑی ہے تو پھر شادی کے بعد ہی فیصلہ ہوگا کہ مصیبت پڑی کہ آپ چونکہ بیٹھا مردوں کے ساتھ ہوں تو انہوں نے اپنی سائڈ لینی ہے۔ لیکن میرا یہ پروگرام تو سید اسلامی بہنیں بھی دیکھے گی نا،
آج آپ نے اسلامی بہنوں کی سائڈ لینی ہے؟
میں نے کسی کی سائڈ نہیں لینی ہے، میں نے وہ بات رکھنی ہے کہ ہم لوگ پوزیٹیو رہیں، گھر شادی کے بعد شادی خانہ آبادی بنے گا ہی تب جب یہ دونوں پوزیٹیو ہوں گے۔
اچھا بعض دفعہ حاجی صاحب ایسا ہوتا ہے کہ دونوں سمجھوتا ایکسپریس چلا رہے ہوتے ہیں، زندگی کا سفر سمجھوتا ایکسپریس کے تھرو چلا رہے ہوتے ہیں، ہوتا یہ ہے کہ لڑکا آج کل جو ہے پانچ قسم کی ریکوائرمنٹ لے کے بیٹھا ہوا، ایک کیٹیگری کا لڑکا ہے، اس کی اپنی جاب ہے، اپنا گھر ہے اور ویل سیٹ ہے۔ اب اس میں یہ ہوتا ہے کہ وہ لڑکی بھی ڈیمانڈیڈ کرتا ہے کہ بھائی جب میں ویل سیٹ ہوں، میرا اپنا گھر ہے، تو میں ایک کیٹیگری کا لڑکا ہوں تو مجھے لڑکی بھی سٹننگ لک، فوٹو جینک چاہیے، کنواری بھی ہو، مسلم بھی ہو، پتلی دبلی بھی ہو، یہ ساری خوبیاں اس کے اندر ہوں۔ اچھا وہ اس طرح کی ڈھونڈتا ہے۔ اب لیکن ایک کیٹیگری اور ہے، اس میں بی کیٹیگری کی ٹائپ کی لڑکی، وہ سٹننگ لک نہیں ہے، قبول صورت ٹائپ کی ہے، اس کا خواب ہوتا ہے یار مجھے یہ لڑکا مل جائے، اس کا اپنا گھر ہے، ویل سیٹ ہے، اس کی ارننگ بھی بہت زیادہ ہے، میں اس کے ساتھ ہو جاؤں، لیکن ہو نہیں پاتا وہ رشتہ۔ اس بی کیٹیگری کا یعنی کہ ایک لوور لیول سمجھ لیں لیونگ اسٹینڈرڈ کے حوالے سے اور ایک لیول کا، تو وہ کیا کرتی ہے ایک بی کلاس کے لڑکے سے شادی کر لیتی ہے، اس کی جاب اچھی نہیں ہوتی، اس کا اپنا گھر نہیں ہوتا، وہ رینٹ پر ہوتا ہے، اور وہ شادی کرتا ہے ایسی لڑکی سے جو قبول فروخت ہوتی ہے، وہ سمجھوتا کر لیتا ہے، وہ لڑکی بھی سمجھوتا کر لیتی ہے کہ چلو یار مجھے کوئی رشتہ مل نہیں رہا، وہ کہتا ہے یار میرا اتنا اسٹینڈرڈ نہیں کہ میں اپر لیول پہ جاؤں، یہ کیٹیگری میں اس میں کر لیتا ہوں۔ لیکن کہا جائے کہ اس نے جو امیجن کی ہوتی ہے وہ لڑکی ایک سپنوں کی رانی سے کہتے ہیں، وہ اس کو وہ نہیں ملتی، تو وہ ایک سمجھوتے کے ساتھ زندگی گزارتا ہے، اور لڑکی سوچتی میرے سپنوں کا شہزادہ ہوگا، کوئی بہت پیسے والا ہوگا، مجھے گھمائے گا پھرائے گا، میری آؤٹنگ ہوگی، میں شاپنگ اور سم تھنگ جو اس کی خواہشات ہوں گی وہ بھی پوری نہیں ہوتی۔ دونوں سمجھوتے کے ساتھ چل رہے ہوتے ہیں، ایک دوسرے کو ایڈمٹ نہیں کر رہے ہوتے، وہ لائف گزار رہے ہوتے ہیں، اچھے سے کلیش بھی پڑتا ہے، جھگڑے بھی ہوتے ہیں، چٹڑاٹ بھی ہوتے ہیں۔
سوسائٹی کے اس میتھڈ کو فالو کیا ہوا ہے جس میتھڈ کی شریعت نے حوصلہ افزائی کی ہے، نہیں کی یہ دیکھنا پڑے گا۔ نکاح خالصتاً ایک دینی اسلامی شرعی ایک عمل ہے، نکاح کہ آپ ایک چیز جو آپ کے لیے نکاح سے پہلے اس کی کوئی شرعن اس کی کوئی جائز صورت نہ تھی، آپ اس کو اپنے لیے ایک جائز اور ایک حلال کی طرف اس کو لے کے جا رہے ہوتے ہیں، تو اس کا ایک شریعت نے پروسیجر دیا ہے جس کو نکاح نکاح کہتے ہیں، ملانے کو بھی کہتے ہیں، ٹھیک ہے، دو خاندان ملاتی جاتی ہے۔ کیا شریعت میں، دین میں، قرآن میں، حدیث میں اس طرح کی کوئی راجہ رانی خواب وغیرہ اور مطلب اسٹینڈرڈ اور ایس او پی اور اسٹینڈرڈ اور یہ ساری چیزوں کو کیا وہاں
آج کے جیسے زمانہ ہے؟
لیکن ہم تو اپنی جو زمانہ بھی ہوگا آج کا ہوگا یا آنے والا ہوگا،
کیونکہ لوگوں کے زاویے تبدیل ہو چکے ہیں، پہلے جیسی سوچ
جو بھی زاویہ بدل جائے قیامت تک دین نہیں رہنا ہے، قیامت اب کوئی اور قرآن نہیں آئے گا، اب کوئی نبی نہیں آئے گا، کوئی نیا دین بھی نہیں آئے گا، اسلام ہی دین ہے جو قیامت تک اس نے رہنا ہے، ٹھیک ہے۔ اسلام اور دین میں ہر آنے والے وقت کے لیے رہنمائی کرنے کی گنجائش بہترین انداز سے موجود ہے، قیامت تک کتنا ہی زاویہ بدل جائیں دین اس کی رہنمائی کرنے کے لیے موجود ہے، گنجائش موجود دین میں۔ شادی خود ایک ایسا عمل ہے کہ جس کے لیے ہمیں یہ پوچھنا پڑے گا ہمارے دین سے، ہمارے اسلام سے، قرآن میں، حدیث میں، کہ ہمارے لیے پسند کرنے ناپسند کرنے کے تعلق سے رہنمائی کیا ہے۔ یہ تو ہماری اپنی ہے نا کہ مجھے ایسا ہوتا ہے، تو جاب کے لیے بھی ہے، کبھی جاب پر تو اتنے سوال ہے، کب کون سا آدمی جو جاب یوں نہیں چاہتا، اپنی اوقات ہو یا نہ ہو جاب اچھی ہونی چاہیے، اپنے ٹیلنٹ ہو کہ نہ ہو سیلری اچھی ہونی چاہیے، لیکن کمپرومائز وہ بھی کر رہا ہوتا ہے۔ آپ کو ایسے لاکھوں کروڑوں لوگ ملیں گے جنہوں نے آج کروڑوں لوگ اب بھی موجود ہیں جو جاب صرف کمپرومائز میں گزار رہے ہیں، یہ چھوڑ بھی نہیں سکتے اور اس میں کچھ بھی نہیں ہے، ٹھیک ہے، نہیں چھوڑ سکتے۔ اچھا چھوڑ بھی نہیں سکتے کہ یار کہاں، مطلب کہ کون کچن کون چلائے گا، پھر سمجھوتا ایکسپریس یہ ہوٹل میں بھی جا کے کر رہے ہوتے ہیں، جب مینیو کھول رہے ہوتے ہیں سمجھوتا ایکسپریس چل رہا ہوتا ہے، کیونکہ آئٹم کے ساتھ ساتھ ریٹ پڑ رہے ہوتے ہیں، وہاں بھی سمجھوتا ایکسپریس چل رہی ہے، ٹھیک ہے، یہ پیٹرول کا کانٹا دیکھتے تبھی سمجھوتا ایکسپریس کر رہے ہوتے ہیں کہ یار ابھی تھوڑا بعد میں نکال لیں گے، یار ابھی کہاں ہے، پیٹرول پمپ سامنے سے گزر گیا اس کے، یہ فروٹ لینے جاتے تبھی سمجھوتا ایکسپریس کر رہے ہوتے ہیں، چلو داغی ہے دو پیسے کم ہے ले लो केला यही सही है, खा तो आज ही लेंगे ना। तो दुनिया के कई कामों में जब समझौता एक्सप्रेस चला ही रहे होते हैं तो शादी का घर चलाने में, शादी की गाड़ी चलाने में भी, और शादी और निकाह के तौर पर भी अगर कोई ऐसी चीज आ जाती है और उससे लगता है कि मेरा घर चल जाएगा तो उसको इतना नेगेटिव लेने की जरूरत क्या है। कपड़ों की दुकान में जाएं, यूं उठाते हैं, क्या यार मजा आ जाएगा, टेक देखते हैं रख देते हैं यार अपनी औकात नहीं। और उसके बाद यार ये थोड़ा सस्ता नहीं है, कुछ सेल वेली लगी हुई है आपके यहाँ, ठीक है, वो देखते वो जूते पड़े हुए वो सेल लगी हुई है, जूता उठाते बोले इसकी साइज नहीं है मेरे, बोले एक ही पेस है, लेना तो लो नहीं लेना तो नहीं लो, ठीक है। ये सब कुछ कर सब जिंदगी में गवा रहा है, सब कुछ कर रहे होते हैं, कार लेने जाते हैं समझौता कर रहे होते हैं, जो लेनी होती है वो लेने की पोजीशन ही नहीं होती है। हर वर्ड को इतना नेगेटिव लेके क्यों जा रहे हैं, हर वर्ड को हम इतना मतलब के टेंशनफुल बनाने की कोशिश हम क्यों कर रहे हैं। जिंदगी के इतने मैंने पहलू आपके सामने रखे हैं, सब में समझौते ही समझौते कर, यानी समझौते से मेरी मुराद में ये हासिल लूंगा कि सही अब यही है और क्या है। कहते हैं जिस शे को तुम चाहते थे वो ना मिली, जो मिली है उसे चाह लो, जिंदगी खुशगवार गुजरेगी। कब तक हसरतों के साथ जियोगे यार। अच्छा फिर मुकद्दर तकदीर जोड़े का लिखा होना, यही मेरा मुकद्दर था, यही मेरी तकदीर थी, यही रिस्क क्या है, नौकरी क्या है, ये सब चीजें हमारे हमें पता है ना, ये सब कुछ है। अब ये के पसंद जो भी आपने जो उठाया, पसंद राजा रानी जो भी आपने कहा, अब ये तो बच्चों को सुना दे, एक था राजा एक थी रानी, दोनों मिल गए खत्म कहानी, ठीक है। तो अब ना राजा ना रानी, यहाँ तो सीधी बात यह है कि दीनदारी को फोकियत है, अगर इसको ये फोकियत नहीं देता, इसको फर्स्ट नंबर नहीं देता तो आगे की जिंदगी जो है वो डेफिनेटली इसकी खाना आबादी और खाना बर्बादी वाला जो मामला है ना उसकी तरफ ये जाएगा। यकीनन खानदान नस्ब हुस्न माल असबाब इसकी इंपॉर्टेंस नहीं है, ये नहीं है, मगर जो मेन इंपॉर्टेंस है चाहे लड़का हो या लड़की हो, दीनदारी तकवा परहेजगारी है, इसको बेस बनाए और उसके बाद जो कैटेगरीज बनी हुई हैं इस्लाम दीन ए बी सी डी, जो कैटेगरी के साथ उस कैटेगरी के साथ चले, उस कैटेगरी को फॉलो करें शादी के लिए। तो अल्लाह पाक ने चाहा अगर लड़की की तरफ से वो कैटेगरी फॉलो हो गई, लड़के की तरफ से कैटेगरी फॉलो हो गई, यानी यहाँ तक मैंने हदीस की शरह में पढ़ा है कि अगर लड़की का फरमाइशी प्रोग्राम जारी रहा, मालदार और अमीर के चक्कर में निकाह छोड़ती रही, तो फिर एक वक्त आएगा कि निकाह आने तक रुक जाते हैं, फिर तबाही आती है, फिर बर्बादी आती है। यानी माँ बाप भी फरमाइशी प्रोग्राम लेकर चल रहे होते हैं, लड़की भी फरमाइशी प्रोग्राम लेकर चल रही होती है, और यहाँ पर कहीं भी कोई ऐसी चीज नहीं है यानी कि ये मुझे खुश रखेगा, ये मुझे खिलाएगा, ये मुझे पिलाएगा, और वो कहेगा यार ये यूं करेगी, ये यूं करेगी, ये यूं करेगी। दोनों तरफ अगर मैं बात करूँ तो अल्लाह की रजा, कब्र, आखरत, इबादत, नमाज, नेकी और एक नेक औलाद का हुसूल, ये सब कहाँ चले गए जब इतनी सारी चीजें आप पसे पुश डाल रहे हैं जो कि अमन प्यार मोहब्बत का बाकायदा एक फार्मूला है, जब उसी को हमने इग्नोर कर दिया तो फिर ये ढूंढना कैसा। और मैं जोहेबा की तरफ एक मिसिंग हो गई, शायद नाज़रीन को ऐसा लगेगा कि इसका तो हुआ नहीं है जवाब, अल्हम्दुलिल्लाह मैं उसका भी जवाब अर्ज करता चलूं। मतलब इतने केसेस खराब हो रहे हैं, आपने जो कहा इतने केसेस खराब हो रहे हैं जो अब शुरू में आपने उठाया, मुझे पता है कि खुला और तलाक के केसेस बहुत ज्यादा हैं, मुझे पता है, मगर जोहेबा एक बात बताए कि जितना निकाह हो रहा है क्या इतने तलाक हो रहे हैं?
नहीं उतना, लेकिन उसमें
अगर 100 निकाह हो रहे हैं तो 10 12 15 तलाक ले लेंगे। इसका मतलब आज की इस गए गुजरे दौर में भी 70% 80% 85% घर चल रहे हैं। अच्छा अब मैं आपकी बात को भी थोड़ा कंटिन्यू करता हूँ। अब 85% घर चल रहे हैं, मैं एग्जांपल दे रहा हूँ, फैक्ट फिगर तो मैं बिल्कुल नहीं है मेरे पास, चल रहे हैं। अब 85% में भी अब 35% वो घर ले लेते हैं जो कंप्रोमाइज पर चल रहे हैं, जैसे आप कह रहे समझौता एक्सप्रेस है। अब सबको तो नहीं ना कहेंगे समझौता एक्सप्रेस, सुनने वाले देख रहे हैं बोले हम तो बैठे हुए हमें तो कुछ नहीं है, वो उनको उनको आपका प्रोग्राम देखकर हैरत हो रही होगी कि यार हम वो एक दूसरे का देख रहे हैं अपने कब लड़े हैं। छोटी मोटी 19-20 की बात तो मतलब ब्लड रिलेशन में हो जाती है, कोई बीवी के साथ ब्लड रिलेशन थोड़ी है, राइट? तो बीवी है वो शौहर है, तो थोड़ी बहुत 19-20 बात तो आपस में कभी हो जाती है, लेकिन वो भी हैरत करेंगे यार कब लड़े, बल्कि शायद मेरे घर इतने सारे बैठे हुए हैं जरूरी नहीं कि सबके सब लड़ भड़ कर आए हुए हों। 40% 50% विदाउट एनी कम्प्रोमाइज, और एक नॉर्मल बहुत ज्यादा एक्स्ट्रा ऑर्डिनरी की बात ना भी करें तो बहुत ज्यादा एक्स्ट्रा ऑर्डिनरी और बहुत ज्यादा अंडरस्टैंडिंग वाली लाइफ भी मिलेगी,
अगर जो उसकी परसेंटेज कम या ज्यादा जो भी हो, एक नॉर्मल ऑर्डिनरी एक बिल्कुल एक एवरेज लाइफ भी मिलेगी और फिर कुछ मिलेगी यार समझौता। यार बाजों का बच्चे हो जाते तो बंदा समझौता कर रहा होता है कि क्या बच्चों की वजह से क्या करना, बच्चों के लिए बंदा जी रहा होता है। ये वो परसेंटेज जिसके बारे में, क्योंकि ये नेगेटिविटी जब जितनी फैलती है ना उतना ज्यादा प्रॉब्लम भी फैलता है। अगर हम अपने प्रोग्राम के जरिए देखने सुनने वालों तो कुछ पॉजिटिविटी पहुंचाने में कामयाब हो जाते हैं तो क्या हरज है। अच्छा, अब मैं उन 15-20% या 10% जो भी टूटने फूटने के जो एवरेज है अगर मैं उस पर बात करूँ तो उसके भी रीजन क्या है। मेरी नॉलेज के मुताबिक मीडिया, मैंने कहीं बात की तो उस तरह का बात करते बोला तो आज का ड्रामे ऐसे होते होंगे, ड्रामे ऐसे, ड्रामों के अंदर जिस तरह मर्दों की बेबाकी और औरतों की जरूरत और जो जाविया बदल देता है ना मीडिया, तो जाविया वैसे मीडिया जाविया बदलने के लिए यूज किया जा रहा है। ठीक है, मीडिया असल आपका माइंडसेट चेंज करता है, मीडिया आपकी फैशन चेंज करता है, मीडिया आपका लिविंग स्टैंडर्ड चेंज कर देता है। मीडिया की एक अपनी, क्योंकि दिखना है ना ये अमल लाता है, बंदा एक्शन को फॉलो करता है। मीडिया एक तो रेडियो पर बंदा सुनता था, टीवी पर तो बंदा देखता है ना, तो मीडिया तो बहुत सारी चीजें चेंज कर देता है। आजकल पता, आजकल जैसे लोग शेव बढ़ाकर चल रहे होते हैं, दाढ़ी पूरी नहीं होती, शेव बढ़ाकर चल रहे होते हैं, तो पता चला कि जनाब ये आजकल जो मीडिया पर और शोबीज के अंदर जो नौजवान है और जो एक्टर या बोलो इन्होंने शेव बढ़ाई हुई है, शेव बढ़ाए तो हमने शेव बढ़ा दी, ये आधे कपड़े पहनते तो आधे कपड़े पहनती है, इस तरह औरतों में भी ये चल रहा होगा। तो मीडिया तो आपका पूरे पूरा जो लाइफ स्टाइल है, माइंड है, वो सारा चेंज कर देती, तो घर पे वो इफेक्ट क्यों नहीं करेगी। अब सोसाइटी अगर इस पर काम कर ले, हम आज के प्रोग्राम के तहत मीडिया पर बैठकर ही बात करें ना, अगर सिविल सोसाइटी इस पर कोई काम करे कि इस तरह का कोई भी प्रोग्राम आने ना दिया जाए मीडिया पर कि जो हमारे दीन ईमान अखलाक और घर गृहस्थी को तबाह करे, तो इस पर काम होना चाहिए, नहीं होना चाहिए तो चीजें खत्म हो जाएंगी। आज 10-15-20 या 50-100 सालों में थोड़ी शादियां हो रही हैं, शादियां तो कब से हो रही है, हजरत आदम अलैहिस्सलाम के औलाद से अगर हम लेकर चलते हैं तो निकाह का सिलसिला तो वहां से जा रही है, शादी का सिलसिला तो उससे लेकर आज तक जा रही है, तो क्या घर इसी तरह टूट फूट का शिकार होते रहे, इसी तरह घर खाना बर्बादी होते रहे। तो खाना बर्बादी के जो असबाब है, देखिये बीमारी के असबाब, आपको वायरस आ जाता है, क्या कोरोना क्या था, क्या था बचने के लिए, क्या क्या था आपने, मास्क लगाया था, आप बचने के लिए प्रोटेक्शन लेते हैं ना, तो इस तरह खाना बर्बादी के जो असबाब हैं इसको खत्म करेंगे तो खाना बर्बादी होगी ना।
मतलब आज आपने तय कर लिया है कि आपने शुरू में ही शहजाद भाई को नॉकआउट कर दिया है।
नहीं, मैंने
पहले सवाल के बाद ही इसे वो खामोश हो गए
भाई, नॉकआउट नहीं दे रहे
बोले तो आपको धुआं। अब इन्होंने सवाल किया, अब मेरी बारी इतनी आई नहीं कि इन्होंने सवाल किया तो इनके सवाल के, इन्होंने सवाल किया, आपने खुद कहा तीसरा मैं भी मिला लूं, तो जब आप 4-4, 5-5 मिलकर एक साथ सवाल कर लेंगे तो फिर मेरा जवाब सबके मुताबिक देना पड़ेगा, तो डेफिनेटली फिर जवाब उसी तरह का होगा।
इनकी गुफ्तगू से एक है ना, आपने एक जुमला कहा, मैंने उसको पकड़ लिया है, मैंने उसको आगे लेके चलूंगा। आपने कहा एक था राजा एक थी रानी, दोनों मिल गए तम कहानी। अच्छा देखिए इसमें जुमले
पर गौर करो, बच्चों को सुनाते तो आपने कैसे पिक कर लिया,
नहीं सुन तो ना, हम भी आपके बच्चे ही हैं। अब इसमें ना जुमले पर गौर करें, राजा रानी मिल गए तो खत्म कहानी, यहाँ जालिम समाज राजा रानी को मिलने ही नहीं देता, और इसके बाद में ना शादी के बाद साइड इफेक्ट आते,
समाज ही जालिम है, बाकी राजा रानी सारे वैसे मतलब कि जो
देखे राजा रानी मिल गए तो है ना एक मोहब्बत भरी है ना प्यार भरी जिंदगी गुजरेगी शादी के बाद, लेकिन ये समाज में लड़का अगर लड़की किसी और को पसंद करता है, लड़की किसी और को
ये पसंद ना पसंद का शादी नहीं लेके जाएगा ना शहजाद भाई, लेकिन अगर आप पसंद ना पसंद करेंगे, नहीं कैसे ये वजह, आप पसंद ना पसंद की बात करेंगे तो ये तो बिला इजाजत शरई एक दूसरे को देखना दिखाना मिलना मिलाना, फिर जनाब ये जालिम समाज ने ये सारा कुछ आ जाएगा, तो ये जनाब ये लव स्टोरी पैदा कैसे हो गई,
तो खानी
इसमें दीन और इस्लाम ने आपको कहाँ स्पेस और गुंजाइश दी है। और मतलब के एक बड़ा फलसफा बयान किया जाता है, आई डोंट नो कि उसकी क्या मतलब के है, कि शादी से पहले मोहब्बत कर ली तो शादी के बाद वो मतलब मोहब्बत का एंड शादी हो गई, शादी के बाद मोहब्बत ढूंढता रहे, अब शादी के बाद मोहब्बत करता है तो उसका कोई एंड नहीं है कि वो चलती रहती है, तो ये एक बारी चीज। लेकिन ये जो टॉपिक है ना कि ये मिलते ने मिलने नहीं दिया जाता, शादी नहीं करने दी जाती, तो ये पसंद ना पसंद की जो अगर गेम चलेगी तो फिर फैमिली और माँ बाप और इस्लाम और दीन की जो तालीमात है वो फिर कहाँ खड़ी हुई है, इनको बेचारे को ये जो
हाजी साहब गैदरिंग भी तो खत्म हो जाती है दोस्त जानों की, जाहिर सी बात है शादी हो गई उसके बाद एक आपने अपना टाइम ज्यादातर घर पे देना है, बीवी को देना है, उसके बाद बच्चे हो जाते तो बच्चे को देना है। वो जो मेरे फ्रेंड्स थे कुलीग थे जिनके साथ मैं 20 साल गुजार के आया, 25 साल गुजार के आया,
उसके साथ बैठू मैं,
उनके साथ कब बैठू मैं,
वो 20 साल 22 साल अपने माँ बाप के साथ गुजार के आई है बेचारी, उसको छोड़ कर बैठी हुई है। अपने भाई बहनों से 20 साल गुजार कर आई है, उससे हफ्ते में 10 दिन आप मिलने दे रहे हो, ठीक है, वो फीलिंग का एहसास नहीं है आपको, आपके दोस्त छूट गए। और आए मेरे साथ, मैं आपको बताऊं कि कितनी औरतें माँ बाप के पास रात रात पर बैठी हुई हैं और कितने शादीशुदा मर्द बाहर सड़कों पर फुटपाथों पर चाय पीने के लिए दोस्तों के साथ बैठे हुए।
तो हाजी साहब मुझे घर से भी तो बाहर निकलना है, दोस्त यारों को भी तो देखना है, जब नहीं देखूंगा तो वो छिपे करते हैं।
घर के अंदर है वो तो वैसे ही आदमी तकलीफ दे रहा होता है। आप पूरा दिन 8-9 बजे से निकले हैं और रात को 8-9 बजे घर आए, 12 घंटे आप घर के बाहर किसी एलियन के साथ नहीं रहे, इंसानों के साथ रहे, लोगों में मिले जुले हैं, वो घर के अंदर रही है। अगर वो आपसे 2-4 घंटे घर के अंदर एक्सपेक्ट करती है, देखे ना आप ये देखिए कि औरत अगर मर्द से कोई एक्सपेक्ट करती है, कोई तवक्को रखती है, वो तवक्को कितनी वैलिड है कितनी वैलिड नहीं है। अभी ये तो ऐसा हो गया है कि मतलब कि अब शादी घर खाना आबादी वाला तो मौजूद रहा ही नहीं है, ये तो आप सब अपना रोना रो रहे, कोई मसला नहीं है, रोने रो
जाएगा।
नहीं आपको मुझे तो ये ना कि आप जब ये प्रोग्राम रिलीज होगा टेलीकास्ट होगा तो तब घर पे बैठे हुए हो तो मुझे आपको भी तो देखना है ना,
लेकिन आपका अंदाज इस बार अलग है, इस फेस टू फेस में अलग है, मदनी मुजाकरे में आपको देखता हूँ अलग होता है, उसमें कुछ इस्लामी बहनों को आप समझा रहे होते हैं।
समझा रहा होता हूँ मैं, ऐसा मसला ये है कि इस वक्त हस्बैंड वर्सेस वाइफ, मियां और बीवी वाला टॉपिक है ही कोई नहीं। इस वक्त मसला चल रहा है शादी खाना आबादी और शादी खाना बर्बादी, ठीक है
जी।
ये टॉपिक है आपका, हमने टॉपिक किया है। अब शादी खाना आबादी में मर्द का और औरत का किरदार और शादी खाना बर्बादी में मर्द और औरत का किरदार,
ये किरदार।
अब जब हम किरदार की बात कर रहे हैं तो जब से प्रोग्राम शुरू हुआ है आप चारों पांचों मिलकर कंटिन्यू, आपकी जो इस वक्त तो मतलब जो मिसाइल का जो आपका जो एक बिल्कुल जो डायरेक्शन है वो तो सीधी सीधी मतलब घर की औरत के ऊपर गिर रहा है और आपकी पूरी गुफ्तगू में कहीं भी मर्द बिल्कुल दूध में धुला साफ सुथरा रात को 4-4 बजे बाहर बैठने वाला,
तो कैसे बंदा तो मजलूम है मर्द। आज का मर्द मजलूम है, देखिए वो जो बाहर बैठा है ना, जो बाहर की भी बात कर रहे हैं वो इसलिए बाहर बैठ रहा है, उसको नेटवर्किंग करनी है, वो दोस्तों के साथ बैठेगा, गैदरिंग होगी, इसी गपशप में काम मिल जाते हैं, दीगर चीजें हो जाती हैं, ये अगर नेटवर्किंग नहीं करेगा घर कैसे चलाएगा।
पूरा दिन ये दफ्तर में बैठकर नेटवर्किंग ही कर रहा है और फिर रात को घर पे जाकर भी मोबाइल पे नेटवर्किंग ही कर रहा है।
तो हाजी साहब उससे घर आके जो है बीवी का चेहरा देखना के बजाय
मोबाइल के साथ बैठा हुआ है, बच्चों के साथ बैठने के बजाय फिर गैदरिंग के साथ बैठा हुआ है। अच्छा ये बताइए कि हम जिस पाकिस्तान में जिस माशा जी रहे, लेकिन मैं तो दावत इस्लामी के उनवान पर दुनिया भर में जाता हूँ, हर जगह ऐसा माहौल नहीं है। एक सोशल लाइफ है, एक फैमिली लाइफ है, एक आपकी माशी लाइफ है, ठीक है, और एक आपकी रिलीजियस लाइफ है। अच्छा रिलीजियस लाइफ है ना, इसको आप यूं लिखे रिलीजियस लाइफ, इसको पूरा लिखे ऊपर, अब इसके नीचे लिखे सोशल लाइफ, फैमिली लाइफ, इकोनॉमिकली, ये जितनी भी लाइफ है ना ये सब के सब अंडर द अम्ब्रेला रिलीजियस लाइफ है, ठीक है। तो इन तमाम में आपको रिलीजियस के अंदाज जो हमारा है मजहबी, उसको तो आपने कंटिन्यू लेकर चलना होता है। अब आपकी जिंदगी के ये जो पहलू हैं, कहीं आप अपनी माशी जिंदगी गुजार रहे हैं राइट, किसी हिस्से में आप अपनी सोशल लाइफ गुजार रहे हैं राइट, जिसमें आप कभी दोस्तों में चले जाते हैं, कभी शादी में चले जाते हैं, खुशी गमी में चले जाते हैं, रिलेटिव्स के पास चले जाते हैं राइट, और एक हिस्सा आपकी जिंदगी का आता है फैमिली लाइफ। तो जहां भी औरत आउट ऑफ वे जाकर अपने शौहर से ऐसी कोई डिमांड करती है तो डेफिनेटली वो भी घर के अंदर सुकून बर्बाद करती है कि भाई आप कहीं भी ना जाए मेरे पास ही बैठे रहें, तो ये नहीं होता। आप भी जब आप घर पे आते हो वो अपनी एक लाइफ गुजार रही होती है, ये एक अलग बात है कि औरत की जिंदगी घर के अंदर की है, मर्द की जिंदगी घर के बाहर की है। अगर शोहर अपने बीवी को, अपने बच्चों की अम्मी को, वाइफ को अगर प्रॉपरली घर में जो इतना टाइम उसको देना चाहिए वो दे देता है, क्योंकि अच्छा फिर ये भी जो जवाब बहस करते हैं ना, ये ज्यादातर बच्चे पैदा होने से पहले की ज्यादातर डिस्कशन होती हैं। बच्चा पैदा होने के बाद उसको तो उसको उस बेचारे को वैसे ही सोने का टाइम नहीं मिलता, आपको जगाती नहीं है, खुद उठती रहती है, बच्चा उसी को उठा रहा हो रहा है, क्योंकि उठना तो उसको होता है, बाप को कब उठना होता है।
बात तो सोती ज्यादा है, यानी घर के काम कम करती है, सोती ज्यादा है।
औरत बाय नेचर बाय फिजिकल और मेडिकली पॉइंट ऑफ व्यू बात करें तो उसको मर्द के मुकाबले में नींद ज्यादा है, ठीक है, ये एक फिजिकल, ये एक मेडिकली, तो आप इसकी रिसर्च कर सकते हैं, मगर आप उसकी रिस्पॉन्सिबिलिटी भी देखें ना। मैं इसलिए कह रहा हूँ कि अगर जैसे कि जब हजरत मौला अली शेर खुदा करम ताला वजुल करीम का निकाह हजरत बीबी फातिमा रजी अल्लाह ताला अन्हा से हुआ, तो उसके बाद हजरत मौला अली रजी अल्लाह ताला अन्हा ने ये बात वाज़ह तौर पर बयान की कि हमें एक बात तय हुई है कि घर के काम फातिमा क्या करेंगी और घर के बाहर के मामला मैं देख लिया करूँगा। ये शादी के बाद का एक डिस्ट्रीब्यूशन ऑफ वर्क जेडी जिसको आप कहते हैं, ये बाकायदा अहले बैते अतहार और हमारे दीन से इतनी खूबसूरती के साथ हमें मिली हुई है कि ये है। और फिर शादी खाना आबादी के लिए क्या रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की लाइफ हमारे सामने नहीं है? जिंदगी मुबारक फजर के बाद एक खास वक्त में प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम घर के दीगर जो सौदे वगैरह होते ना वो लेकर अपने घर पहुंचाया करते थे, ठीक है। असर के बाद आपकी जितनी अजवाज थी जिनसे आपके निकाह हुए थे आप उनके साथ बैठा करते थे,
सही।
फिर जिनके घर पर बारी होती थी ना फिर उनके यहाँ खाने का इत्तेमाम होता था, आप तो वहां तशरीफ ले जाते थे। फिर ईशा का वक्त होता था तो आप मस्जिद की तरफ तशरीफ ले जाए, यानी नमाजें तो मस्जिद में होती थी। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की एक अपनी जो फैमिली के साथ जो आपने जिंदगी गुजारने का अंदाज अता फरमाया उसको देखा जाए। मैं एक आपके साथ हदीस शेयर कर, आपको मजा आना है तो मजा तो आना ही आना है, तो वो खूबसूरत हदीस बयान कर। चलो मैं ये सारे टॉपिक निकाल देता हूँ, मैं आपको बड़ी प्यारी हदीस बयान करता हूँ, बड़ी खूबसूरत हदीस है। हजरत उम्मुल मोमिनीन सैयदतुन आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा, कमाल की बात बयान करने जा रहा हूँ इंशाल्लाह हमारे सूरह प्रोग्राम को ये इतना बहुत खूबसूरत बात हो जाएगी। आप फरमाती है रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम मेरे घर में है और मेरे पास ही आराम फरमाए। आराम के दौरान प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाते हैं, आयशा अगर आप इजाजत दें तो क्या मैं अपने रब की इबादत कर लूं? अगर आप इजाजत दें तो क्या मैं अपने रब की इबादत कर लूं? कुर्बान जाऊं हज़रत उम्मुल मोमिनीन सैयदतुन आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा के जवाब पर कुछ यूं अर्ज करती हैं कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपका कुर्ब मुझे बहुत पसंद है, यानी आपका कुर्ब जो मुझे आपका करीब होना मिला हुआ है ये मुझे पसंद है, मगर मैं अपनी पसंद पर आपकी पसंद को तरजीह देती
हूँ।
तो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम नमाज की तरफ तशरीफ ले गए, वजू किया, नमाज अदा की और रोए, बहुत रोए। इस पर उम्मुल मोमिनीन सैयदतुन आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा कुछ यूं बयान करती हैं, किस बात ने आपको इतना रुलाया कि अल्लाह पाक ने आपके सबब से आपके अगलों और पिछलों के गुनाह बख्श दिए? इरशाद फरमाते क्या मैं अपने रब का शुक्रगुजार बंदा ना बनू जबकि मुझ पर कुरान करीम की आयत नाजिल हुई? फिर आपने कुरान करीम की आयत बयान फरमाई। तो अब देखिए उम्मुल मोमिनीन सैयदा खदीजा रज़ियल्लाहु ताला अन्हा के पास रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम इस हाल में तशरीफ लाते हैं कि जो गार का वाकया हुआ, जो वही वगैरह के जो मामलात हुए, और जब वो कैफियत थी रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की, जब आप तशरीफ लाते तो आप क्या तारीफ करती है कि आप गरीबों का बोझ उठाते हैं, आप सिले रहमी फरमाते हैं, ये जब तारीफ जो हो रही है, खूबियाँ बयान हुई, सब क्या थी और कौन बयान कर रहा है? अरे अच्छा, इसी तरह जब उम्मुल मोमिनीन सैयदतुना खदीजा रज़ियल्लाहु ताला अन्हा दुनिया से पर्दा फरमाती हैं तो आप कई मरतबा इनका जिक्र किया करते थे, याद करते थे, और इनकी जो सहेलियां होती दोस्त उनके लिए तोहफे अता फरमाया करते थे। यानी उनका रोल देखें घर में, एक एज ए बीवी का रोल देखें, हज़रत उम्मुल मोमिनीन खदीजा रज़ियल्लाहु ताला अन्हा का रोल देखें, और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का अपने घर में किरदार मुबारक देखे एज ए शोहर, एज ए जोजा, एज ए बीवी। हमारे लिए अगर ये चीज इसी तरह बीबी फातिमा रज़ियल्लाहु ताला अन्हा इनका रोल देखे घर के अंदर, बच्चों के साथ, खाने पकाने के साथ, चक्की पीसने के साथ, पानी भरने के साथ, उमूर खानादारी के साथ, और फिर अपने शोहर के हुकूक अदा करने के साथ, اور دوسری طرف مولا علی شیر خدا کرم اللہ تعالیٰ وجہ الکریم کا رول دے کے گھر کے اندر باہر جانا، پانی بھرنا، کمانا، مزدوری کرنا، محنت کرنا، کما کر لانا، یہ سب جو چیز، اگر یہ چیزیں جو اہل بیت طہار، صحابہ کرام علیہ رضوان، نبی پاک صلی اللہ علیہ وسلم کی جو مبارک زندگی تھی، یہ سب میں نے گھریلو بات کی ہے، میں نے ابھی آپ کے ساتھ نماز کی بات نہیں کی ہے، صدقہ خیرات کی بات نہیں کی ہے، سجدہ و رکوع کی بات نہیں کی ہے، میں نے آپ کے ساتھ کوئی اور موضوع ڈسکس نہیں کیا، جو موضوع ہمارا ہے اسی کو میں لے کر چل رہا ہوں، اور اسی کے کچھ دو چار میں نے ایویڈینس آپ کے سامنے رکھے ہیں۔ مجھے آپ بتائیے، میرے پانچوں اسلامی بھائی اور مجھے دیکھنے سننے والے اسلامی بھائی اور اسلامی بہنیں جو اپنی فیملی لے کر بیٹھے ہوئے ہیں، اگر ہم یہ سارا رول ماڈل جو ہمارے لیے ہے، کبھی ہماری فیملی میں ہمارے آپس میں ڈسکس ہوا ہے؟ اگر یہ ڈسکس ہوتا رہے اور اس کی شروحات بیان ہوتی رہے، اس کی ایکسپلینیشن بیان ہوتی رہے، اور کیسے درگزر کرنا یہ بیان ہوتا رہے، اور شوہر کو بیوی کے ایک دو حق پتا ہے اور بیوی کو شوہر کے ایک دو حق پتا ہے، باقی جو پوری پوری کتابیں اور پورے پورے صفحے لکھے ہوئے، وہ نہ شوہر نے کبھی پڑھے نہ بیوی نے کبھی پڑھے۔ مجھے بتائیے میرے پیارے اسلام بھائیو، ان حالت میں جو ہم اس وقت جو معاشرے کی بات کر رہے ہیں، کھانا آبادی نے کھانا بربادی کا جو بھی موضوع ہم لے کر بیٹھے ہوئے ہیں، تو جو مائنس پہلو آپ بیان کر رہے، اس مائنس پہلو کی وجہ بھی میں نے بیان کر دی، اور جو پازیٹیو جن کے گھر چل رہے ہیں، آپ دیکھ لیجیے گا وہ ایک دوسرے کی عزت کر رہے ہوں گے، عزت خاک ادا کر رہے ہوں گے۔ یعنی میں نے بہت شارٹ بات دیکھی ہے، بہت لمبی چوری، کوئی راکٹ سائنس نہیں ہے خانہ آبادی میں، آپ حق ادا کریں، دوسرے کی عزت کریں۔
حاجی صاحب، میں یہ عرض کر رہا تھا کہ اگر بندہ شادی کر بھی لیتا ہے، صحیح ہے، پھر اس کے بعد گھر کا ماحول تھوڑا سا خرابی کی طرف جاتا ہے، بندہ تھکا آ رہا ہے، آفس سے گھر جا رہا ہے، پھر اس کے بعد اس کو جو ہے نا بیوی کا اتنا پھولا ہوا، اتنا سوجا ہوا چہرہ دیکھنا پڑ رہا ہے، پھر اس کے بعد چلیں تھوڑا سا کم کر لیتا ہوں، پھر اس کے بعد وہ جو ہے نا شکایتوں کے انبار لسٹ لے کے چلی آتی ہے کہ امی نے یہ کیا، بہن نے یہ کیا، آپ کی بھائی نے یہ کیا، صحیح ہے، بچے نے مجھے یوں یوں کیا، صحیح ہے، پھر اس کے بعد میں یہ شکایتیں لے کے امی کے پاس جاؤں، یا امی کے پاس جا کے بندہ تھوڑی دیر بیٹھے کہ یار چلو والدہ کے ساتھ بیٹھ کے تھوڑا وقت گزار لوں، ہنس بول لوں، اب والدہ کے پاس جاؤ، والدہ جو ہے نا الگ ایک شکایتوں کا جو ہے نا وہ بتا دیتی ہیں کہ آپ کی بیوی نے جو ہے نا کھانا نہیں بنایا آج، آپ کی بیوی نے صفائی نہیں کی، تو یہ ایک الگ مسئلے مسائل چھڑ جاتے ہیں، تو بندہ شادی کے بعد تو اور مسئلے مسائل میں نہیں گر جاتا؟
کیا اس سے پہلے کے مسئلے مسائل نہیں تھے؟
بالکل بھی نہیں، شادی سے پہلے کہاں مسئلے مسائل ایسے،
پڑھائی کیسے کروں گا، کاروبار کیسے کروں گا، نوکری کیسے کروں گا، جاب نہیں مل رہی ہوتی،
تو وہ شادی سے ریلیٹڈ نہیں ہوتے نا،
زندگی سے ریلیٹڈ، زندگی کو، شادی کو زندگی سے الگ کیوں کر دیا آپ نے؟ یہ بھی لائف کا ایک فیس ہے، اس کو فیس کریں، یہ ایک زون ہے، زون ون، زون ٹو، زون تھری، ابھی آپ ایک زون میں داخل ہوئے ہیں، آپ اس زون کو جائیں، اس زون کے اندر یہ اس کی چیزیں چل رہی ہوتی ہیں، تو ایک تو اس کو یوں نہ لیں، ٹھیک ہے، بھوک روٹین آف لائف ہے یا پرابلم آف لائف ہے؟
روٹین آف لائف،
اور اس کو پرو، جب دیکھو بھوک لگتی ہے یار، کچھ سونا ضرورت ہے زندگی کی یا پرابلم ہے زندگی کی؟
ضرورت
ہے، جس کو آپ نے ضرورت بنایا ضرورت بن گئی، وہ ہے ہی ضرورت، تو کچھ چیزیں ہوتی ہیں، اچھا بعدوں کا شادی کے بعد چیزیں پیدا ہو جاتی ہے، اس کو کہتے ہیں ٹیتھنگ پرابلم، یو نو ٹیتھنگ پرابلم، سنا ہے ورڈ آپ نے ٹیتھنگ پرابلم؟ ٹیتھنگ پرابلم ایک ٹرم ہے، ایک ورڈ ہے، ٹیتھنگ پرابلم کہتے ہیں کہ جب بچہ بڑا ہو رہا ہوتا ہے نا تو اس کے دانت نکلتے ہیں، جب دانت نکلتے ہیں تو وہ وامٹ بھی کرتا ہے، دانت نکلتے تو موشن بھی کرتا ہے، دانت نکلتے تو وہ روتا بھی ہے، شہزاد آپ کو تو تجربہ ہوگا، ٹھیک ہے، بخار بھی آتا ہے، اور کیا آتا ہے، یہ بھی آتا ہے، وہ بھی آتا ہے، ٹھیک ہے، آتا ہے،
ڈاکٹر کا بل بھی آتا ہے،
اس کو ٹیتھنگ پرابلم کہتے ہیں، مگر جب اس کے دانت پورے نکل آتے ہیں تو اس کے وہ پرابلم ختم ہو جاتے ہیں۔ سم ٹائم ایک فیس آتا ہے لائف میں جس کو ٹیتھنگ پرابلم کہتے ہیں، وہ چیز ہو رہی ہوتی ہے، وہ تھوڑے عرصے میں ختم ہو جاتی ہے، تو اس کی ساتھ کچھ چیزیں اٹیچ ہوتی ہیں، جیسے بچے دانت نکلنا ایک کام عمل ہے، مگر اس کے چار چیزیں لگی بھی ہوتی ہیں، وہ صحیح کہا آپ نے، بل بھی آ رہا ہوتا ہے ڈاکٹر کا، آپ کو جاب چھوڑ کے جانا پڑتا ہے، آپ کو آفس چھوڑ کے جانا پڑتا ہے، پوری روٹین آپ کی، تو کبھی اس کو آپ، اچھا اس کو آپ نے بچے کی، چلے ٹیٹنگ پرابلم میں نے ایگزامپل کے طور پہ دیا، لیکن بچوں کے یہ ایشوز کو لے کے کبھی بندہ بولتا ہے شادی نہیں کرنی چاہیے؟ کبھی نہیں بولتا یار، محبت کرتا ہے، آپ کو بچے کے پرابلم میں محبت کیوں نظر آئی؟ یار بچہ ہوگا، اس کے ڈائپرس دینے پڑیں گے، پوٹی کرے گا، روئے گا، سونے نہیں دے گا، دودھ کا ڈبا تو دودھ تو یہ اور وہ، اور میڈیکل ڈاکٹر تو جناب، ڈلیوری ایکسپینسز تو فلاں، یہ बाप रे बाप इतना प्रॉब्लम है यार, कौन बचे, मतलब शादी ना करे यार। सही, तो कोई चीज नजर नहीं आती, बीवी को शोहर के मसाले, शोहर को बीवी के मसाले नजर आते, बल्कि इसके साथ और जिंदगी, कभी शादी से पहले बच्चे का मसला हुआ था, हुआ ही नहीं था। तो बच्चा पैदा हुआ, मुस्कुराता हुआ पैदा हुआ, मुस्कुराता बड़ा हो गया, मुस्कुराता मुस्कुराता शादी हो गई उसकी, कभी कोई प्रॉब्लम ही नहीं आया बच्चे का। दुनिया में लोग बीवी वजह से कम और औलाद की वजह से ज्यादा परेशान है।
मतलब आप ये कह रहे हैं कि कुछ भी हो जाए शादी खाना आबादी ही है।
शादी खाना आबादी कैसे रह सकती है
जी?
मैंने इस पर आपसे बातें की है, और आपने जो मुझे बातें की ना उसमें भी देखे, आप अभी थोड़ा सा जज करें, आप चार पांचों मर्द बैठे हैं, आपने पूरे प्रोग्राम में कहीं भी औरत को जस्टिफाई करने की कोशिश की?
आप काफी है ना, वो तो
नहीं, मैं काफी, मैं तो चाय भी नहीं हूँ, काफी भी नहीं हूँ, लेकिन मैं आज आपको मुझे ये अपना रोल बनाना पड़ा कि ये वन साइड ट्रैफिक नहीं चल सकता। आप अभी आप प्रोग्राम में 45 मिनट से वन वे ट्रैफिक चला रहे हैं, तो जो मर्द अपने घर में वन वे ट्रैफिक चलाएगा उसका अगर शादी खाना आबादी कैसे बनेगा सर? औरत इसलिए निकाह करके नहीं आई है कि वो ऑनर बन जाए, ना मर्द इसलिए शादी करके लाया है कि वो बैठे बैठे मतलब कि इस पर हुक्म चलाता रहे। दोनों अच्छा, फिर दोनों एक दूसरे से जीतने, दोनों ने निकाह किया है, मैच नहीं खेले। जहां आप मैच खेलते ना, आपने निकाह किया, टॉस नहीं किए, ठीक है, आपने मैच नहीं है कि एक जीतेगा तो एक हारेगा, ये निकाह है, ये शादी है, ये हार जीत के लिए नहीं की जाती, ये जिंदगी गुजारने के लिए की जाती है। अभी जैसे आप बैठे हुए ना, तो आपने पूरे प्रोग्राम में जो भी कलाम किया, ये मैं आपके सामने एक माइंड सेट डिस्कस करना चाहता हूँ। तो आपने तकरीबन अपने मर्दों की साइड ली ना, कि मर्द औरतों की वजह से प्रॉब्लम हो रहा है। अच्छा, अगर कहीं बैठ कर 2-5-10 औरतें बैठ जाएं, खवातीन बैठ जाएं, तो उन्होंने जो क्लास लेनी है मर्दों की लेनी है कि मर्दों की वजह से ये सब कुछ हो रहा होता है। जब तक हम अपने माइंड को बीच में नहीं लाएंगे, न्यूट्रल नहीं लाएंगे कि मेरा रोल ये था जो मैंने मिसिंग की है, मर्द के मेरा रोल ये था जो मैंने मिसिंग की है, ये जब तक हम अपनी गाड़ी को न्यूट्रल गाड़ी का फायदा पता है क्या है कि आगे धक्का मारो तो आगे चली जाती है, पीछे धक्का मारो तो पीछे चली जाती है। अब कहीं गाड़ी पीछे ले जानी पड़ती है, कहीं गाड़ी आगे ले जानी, कभी रिवर्स जाना पड़ता है। जिस गाड़ी का रिवर्स गियर ना हो ना, वो गाड़ी डिफेक्टिव होती है। हर गाड़ी फर्स्ट गियर वाली नहीं होती, हर कार के अंदर रिवर्स गियर है भैया। जब सड़क पर गाड़ी चलानी है तो उस गाड़ी का रिवर्स गियर होना जरूरी है। इसी तरह जिंदगी की सड़क पर अगर आपने गाड़ी चलानी है तो अपनी तबीयत के अंदर रिवर्स गियर का होना जरूरी है। थोड़ा पीछे आए और अपनी चीजों को बेहतर करें, तब इंशाल्लाह ताला ये शादी खाना बर्बादी की तरफ अगर जा भी रही, अल्लाह ना करे, तो भी कोई प्रॉब्लम नहीं है। आप थोड़ा सा रुके, स्टे करें, सोचें, थोड़ा सा पीछे हटें और रिवाइन करें, एक नए सिरे से चलें, डिस्कस करें, घर ना टूटने दें। इंशाल्लाह आप इस पर अमल करके देखिए, अल्लाह पाक ने चाहा तो शादी खाना बर्बादी नहीं, अल्लाह पाक ने तो शादी खाना आबादी होगी। घर में अल्लाह उसके रसूल का नाम हो, अल्लाह उसके रसूल का जिक्र हो, घर में अगर कोई जानदार की तस्वीर हो जो कि नाजायज हैं वो हटा दें ताकि रहमत की फरिश्ते आएं। इस तरह बुराइयों को, इस तरह चीज़ों को ख़त्म करें तो इंशाअल्लाह ताला घर अमन का भी गेवारा होगा और शादी खानाबादी रहेगी। एक दूसरे का हक अदा करते रहें, दीन और इस्लाम पर अमल करेंगे, सब बेहतर हो जाएगा। इजाज़त दीजिए, सल्लू अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
We love Dawat Islami, we love Dawat Islami, we love Dawat Islami.